चलिए अब तफसीर शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहन्नासु तक्कू रब्बकुमुल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदतिन व खलक़ मिन्हा ज़ौजहा व बस्स मिन्हुमा रिजालन कसीरा व निसा واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا। शुरू करती हूँ अल्लाह के नाम से जो मेहरबान और रहम फरमाने वाला है। ए लोगो, अपने परवरदिगार से डरो जिसने तुम्हें एक जान से पैदा किया और उसी से इसकी बीवी को पैदा करके इन दोनों में से बहुत से मर्द और औरतें फैला दी, और उस अल्लाह से डरो जिसके नाम पर एक दूसरे से मांगते हो और रिश्ते नाते तोड़ने से बचो, बेशक अल्लाह ताला तुम पर निगहबान है। एक आयत है और बहुत सारे टॉपिक हैं इस एक आयत के। पहली बात, या यूहन्नास, ए लोगो, क्या पता चला कि ये कुरान पाक और ये दीन सिर्फ मुसलमानों के लिए नहीं, ये इंसानियत के लिए। और यही आयतें इस बात का तकाजा करती हैं कि उम्मत मुस्लिमा इस पैगाम को दुनिया तक लेकर फैलें, चारों तरफ जाएं, जहां तक ये बात नहीं गई उनको भी बताएं कि आपकी एक अमानत मेरे पास है और मैं इस अमानत को आप तक पहुंचाना चाहता हूं, और वो है इस्लाम की अमानत। इसी एक लफ्ज़ ने हमारे लिए तबलीग को और नॉन मुस्लिम तक पैगाम पहुँचाने को लाजिम कर दिया, तो लिहाजा अब हम देखेंगे कि फिर हम इस पे कितना अमल करते हैं। दूसरी बात, इत्तकू रब्बको, अपने रब का तकवा इख्तियार करो, डरो अपने रब से, खौफ खाओ। ये क्या बात हुई? अभी तो हमने इंट्रोडक्शन में पढ़ा कि सूरत में तो कुछ और ही बातें होंगी, यहाँ फिर तकवा की बात आ गई। तो ज़रा सूरत आल इमरान के आखिरी लफ्ज़ को तो देखिए, वत्तकुल्लाहा लअल्लकुम तुफ्लिहून, और अल्लाह का तकवा इख्तियार करो अगर तुम फलाह पाना चाहते हो। जिस लफ्ज़ पे सूरत आल इमरान मुकम्मल हुई उसी लफ्ज़ पे सूरत निसा शुरू होती है। इससे लफ्ज़ तकवा या तकवा के अमल की अहमियत भी समझ में आती है कि अगर एक उम्मत इज्तमाई तौर पे फलाह पाना चाहती है सूरत आल इमरान की आखिरी आयतों की रोशनी में, तो भी अल्लाह का डर, क्योंकि तकवा ही बंदे की हदों को बांधता है, बंदे की हदों को मुकरर करता है या हदों पे रहने की इंसान को तौफीक देता है। और यहाँ इत्तकुल्ला का लफ्ज़ जो आ गया, इससे क्या पता चला कि घरेलू मामलात में, ख़ानदानी ज़िंदगी में भी तकवा जो है वो बहुत अहम है। यहाँ जो इत्तकू का लफ्ज़ है ना, ये इबादत वाला तकवा नहीं है, मामलात वाला तकवा है। ये अलग बात है कि हम में से अक्सरियत इबादत वाले तकवे की आदि होती है, लेकिन जिस तरह नमाज रोज़े के लिए तकवा की ज़रूरत है और मुत्तकी के लिए फजर पे उठना आसान है, मुत्तकी के लिए रोज़ा रखना आसान है, इसी तरह मामलात में भी तकवा की बात है। अल्लाह सुबहाना ताला सारे इंसानों को तकवा की बात देते हैं, और इससे पता चलता है कि अल्लाह से डरने की ज़रूरत इस्लाम कबूल करने के बाद नहीं है, बल्कि जो शख्स अपने आप को इंसान कहता है उसको तकवा की ज़रूरत है। तो लिहाजा तकवा इख्तियार करो। क्यों? आगे फिर आए का लफ्ज़ तो वहाँ बात करेंगे। किसका तकवा? रब्बकुम, अपने रब का। ये क्या बात है? 99 नेम्स एंड एट्रीब्यूट्स में से सबको छोड़कर रब के लफ्ज़ को क्यों लिया? ये क्यों नहीं कहा कि इत्तकुल्लाह, इत्तकुर्रहमान, इत्तकुल्वदूद, इत्तकुल वखाब कहार? आना ये चाहिए था कि इत्तकुल कहार, इत्तकुल जब्बार, उसी से डरते हैं ना जिसके लिए दिल में बड़ाई आए, अल अजीज। नहीं, किसकी बात कर दी? रब्बकुम। ये क्या हुआ? एक बड़ा खूबसूरत रब जोड़ दिया। किस बात से? कि तुम रब से बेनियाज कैसे रहते हो? वो तो तुम्हारा पालनहार है, वो तो वो ज़ात है कि जिसके साथ तुम्हारा खाना पीना, तुम्हारी नशो नुमान जुड़ी हुई है, जिसमें तकवा की इल्लत और हिकमत की तरफ इशारा किया गया کہ وہ ذات جو تمہاری پرورش کی کفیل ہے، جس کی شان ربوبیت کے مظاہر تم اپنی زندگی میں دیکھتے ہو، ہر لمحے اس کو دیکھتے ہو، کیا پھر تم اس کی مخالفت کر سکتے ہو؟ اور یہ اس کی شان ہے کہ اس نے اپنی حکمت اور رحمت سے تم کو پیدا کیا، اس لیے کہا کہ تم اس رب کی بات مانو۔ اب دیکھیے کہ سورت کا آغاز جو ہے وہ کس بات سے شروع ہوا؟ تقویٰ کے حکم سے۔ کیوں؟ اس لیے کہ تقویٰ کی طاقت حکومت اور قانون کی طاقت سے زیادہ بڑی طاقت ہوتی ہے۔ وہ باتیں جو آپ ڈنڈے کے زور پہ نہیں منوا سکتے، قانون توڑنے کے جرم میں بھاری جرمانوں سے نہیں منوا سکتے، وہ باتیں اللہ کے حکم سے تقویٰ کے ذریعے منوا لی جاتی ہیں۔ اس لیے سورت کو امر اب تقویٰ کے ذریعے شروع کیا گیا، اور رب کا لفظ بتا دیا کہ اگر تم اپنے گھر والوں کے کفیل بنتے ہو، اگر بیویوں کے اوپر اس بات کا روب رکھتے ہو کہ ہم تمہیں کھلا رہے ہیں، تو یہ بھی یاد رکھنا کہ تمہیں بھی کھلانے والی ایک ذات ہے جو رب ہے تمہارا۔ صرف رب ہی نہیں بلکہ الذی خلقکم، اس نے تم کو پیدا کیا، وہ تمہارا خالق بھی ہے، وہ تمہارا مالک بھی ہے، وہ آقا بھی ہے، وہ کھلاتا بھی ہے اور پلاتا بھی ہے۔ کیا پتہ چلا کہ کسی انسان کو اس بات کی اجازت نہیں ہے کہ اللہ کی مخلوق کو لاوارث سمجھ کر ان پر ظلم کرے۔ جس رب نے کھلایا پلایا اسی نے پیدا کیا، خالق بھی وہی ہے۔ اور عورتوں کی بات آئی تو خلقکم کی بات کیوں کر دی؟ اس لیے کہ اللہ تعالیٰ نے اپنی کچھ صفات مردوں میں رکھی ہیں اور کچھ عورتوں میں۔ مثلا اللہ تعالیٰ کی صفات العزیز غالب، ہاں، یا القہار الجبار، یعنی اسٹرانگنیس کی جتنی صفات ہیں نا، وہ اللہ تعالیٰ نے مردوں میں رکھی ہیں، لیکن کچھ صفات ایسی ہیں جو اللہ نے عورتوں میں رکھی ہیں، جس میں ایک صفت خلقیت یا تخلیق کی بھی ہے۔ ماں عورت بنتی ہے، باپ نہیں بنتا۔ اسی طرح حیا، چھپنا چھپانا، اپنے آپ کو، اپنی عزت کی حفاظت کرنا، یہ ساری چیزیں اللہ تعالیٰ نے عورتوں کے لیے رکھی۔ تو یہاں تخلیق کی طرف اشارہ کر دیا کہ اگر تم ایک بچے کی ماں بن سکتی ہو اور اس کے بعد تم اپنے آپ کو اتنا مضبوط سمجھو کہ کوئی مجھے پیچھے نہیں ہٹا سکتا، تو یاد رکھو کہ تم سب کو بھی پیدا کرنے والا کوئی ہے جو تمہارا خالق ہے، جس نے تم کو پیدا کیا اور حکمت کے ساتھ پیدا کیا۔ کیسے؟ کم سے مراد کیا ہے ادھر؟ ساری دنیا کے لوگ، یہ کم کی ضمیر جمع کی ہے، سب انسانوں کو پیدا کیا۔ کہاں سے پیدا کیا؟ من نفس واحدہ، ایک جان سے۔ نفس واحد ہے اور نکرہ ہے، اور واحدہ ساتھ مزید اس کے لیے تاکید کے لیے لگ گیا۔ نفس چونکہ مؤنث ہوتا ہے تو واحد کی بجائے واحدہ آ گیا ادھر۔ اب آپ عربی کی گھتیاں سلجھائیں گے نا، یہ نہیں کہا من نفس واحد، اردو میں نفس واحد مذکر ہے لیکن عربی میں نفس مؤنث ہوتا ہے۔ بہرحال اب کیا ہوا؟ تمہیں ایک جان سے پیدا کیا، اب اس سے کیا مراد ہے؟ اس سے عام طور پہ تو معنی کیا ہے کہ آدم علیہ السلام، اور پیچھے یہ بات ہم پڑھ چکے کہ اللہ تعالیٰ نے آدم علیہ السلام کو پیدا کیا اور اس کے بعد پھر ان سے ان کی بیوی کو پیدا کیا، ان کی پسلی میں سے، اور اس کے بعد پھر اب دنیا میں پیدا کرنے کا طریقہ اسباب کا مرہون منت ہے۔ عورت اور مرد، شوہر اور بیوی کی صورت میں بچوں کو پیدا کیا جاتا ہے۔ تو لہٰذا یہاں ایک جان سے مراد ابو البشر یعنی حضرت آدم علیہ السلام ہے۔ یہ نہیں کہا کہ خلق کم من نفس واحدہ و خلق منہا زوجہا، یہ اگلا درجہ، یہ جملے کو کاٹ دیں، آگے دیکھیں، وہ خلق منہا زوجہا، اور پیدا کیا اس سے، ہا کی ضمیر کس کی طرف ہے؟ نفس واحدہ، اور وہ کون ہے؟ آدم۔ آدم سے پیدا کیا کس کو؟ زوجہا، ان کی بیوی کو۔ ہا مؤنث ہے، اشارہ ہے حضرت حوا کی طرف۔ یہ کیسے پیدا کی گئیں؟ اس کے بارے میں حضرت ابن عباس رضی اللہ عنہ کا ایک قول ہے کہ حوا مرد یعنی آدم سے پیدا ہوئیں، یعنی ان کی بائیں پسلی سے۔ اور صحیح بخاری کی روایت میں آتا ہے کہ ان المرأۃ خلقت، بے شک عورت پسلی سے پیدا کی گئی، اور پسلی میں سب سے ٹیڑھا حصہ اس کا بالائی حصہ ہوتا ہے، اگر تو اسے سیدھا کرنا چاہے تو توڑ بیٹھے گا، اور اگر تو اس سے فائدہ اٹھانا چاہے تو کجی کے ساتھ فائدہ اٹھا سکتا ہے۔ اب بات جہاں، بعض لوگوں نے اس بات کو عورتوں کے توڑنے اور سیدھا کرنے کی بات کر دی، تو اللہ تعالی ہم سب کی سمجھ کو سیدھا کر دے۔ پتہ کیا چلا کہ اللہ نے انسانیت کا آغاز کیسے کیا؟ پہلی بات ہے کہ انسان بندر کی اولاد نہیں ہے، ڈارون کی ساری تھیری اس ایک آیت کے لفظ سے ضائع ہو گئی کہ خلقکم من نفس واحدہ، تم بندروں کی اولاد نہیں ہو، تم جانوروں کی اولاد نہیں ہو، تم انسانوں کی اولاد ہو، اور وہ آدم تھے، اور آدم سے بیوی کیسے پیدا ہوئی ہمیں کیا لگے، بس بتا دیا کہ آدم کی پسلی سے پیدا ہوئی. کیا آج کے دور میں بچے کے پیدا ہونے کے عمل کو کوئی عقل کی روشنی میں پرکھ سکتا ہے؟ اگر آنکھوں نہ دیکھے انسان یا کچھ لوگ تو کبھی کوئی مانے بھی نہ کہ یہ ممکن بات ہے. تو جب اس ناممکن طریقے سے بچہ پیدا کروا دیا جاتا ہے تو آدم بھی ہو گئے پیدا کیسے؟ اور جب آدم ہوئے تو حوا بھی اس کے بعد پیدا کر دی گئی، تو لہٰذا اس پہ زیادہ سوچ وچار کی ضرورت نہیں ہے. سورۃ آل عمران کے آغاز میں ہم نے آیتوں کی دو قسمیں پڑھی تھیں، ایک محکمات اور ایک شبہ والی. تو جو شبہ والی چیزیں ہوتی ہیں ان پہ زیادہ غور و فکر نہیں کرنا چاہیے، بس یہ کہہ دیں جیسے بھی اس نے پیدا کیا. بعض لوگوں نے یہاں ایک معنی پیش کرنے کی کوشش کی، وہ کہتے ہیں کہ یہاں ایک لفظ مخذوف ہے، وہ کیا ہے کہ خلق من جنسها زوجها. اچھا اس سے کیا پتہ فرق پڑا؟ اس سے فرق یہ پڑتا ہے کہ وہ کہتے ہیں کہ آدم سے حوا نہیں پیدا ہوئی تھی، حوا بھی الگ سے پیدا کر دی گئیں جیسے آدم پیدا کر دیے گئے، اور اب دونوں سے اولاد پیدا کی جا رہی ہے. تو یہ درست سوچ نہیں ہے. کسی بھی تفسیر میں اگر آپ کو یہ بات ملے کہ ایسا ہے تو یہ درست سوچ نہیں، کیونکہ لفظ کیا ہے خلق من ہا ہا ایک سے، اور اوپر نفس واحدہ. اگر ہم اس بات کو سوچ لینا کہ آدم الگ پیدا کر دیے گئے اور اسی طرح حوا الگ پیدا کر دی گئی، تو پھر ہمیں یہ ماننا پڑے گا کہ آج دنیا میں جتنے بھی انسان ہیں وہ دو انسانوں سے شروع ہوئے. واضح ہے نا؟ پھر یہ ہونا چاہیے تھا کہ خلقکم من نفس اثنین، دو سے پیدا کیا گیا. تو سمپل بات ہے، اس پہ زیادہ فرق نہیں پڑتا ان باتوں کو، لیکن لوگوں نے ایسی چیزوں کو بہت جوڑا. اصل میں یہاں ایک بہت لطیف نقطہ بھی، اور وہ کہہ کہ شروع میں وحدت رب کا تذکرہ تھا اور اب وحدت اب کا تذکرہ ہے. اب کہتے ہیں باپ کو. لوگوں کو برادریوں، خاندانوں اور ذات برادری کے چنگل سے آزاد کرنے والی بات ہے کہ تم سب کا اصل ایک ہی ہے. دنیا میں کوئی بہت بڑا بنا ہو نا، ڈھینگے مار رہا ہوں میں، وہ میں فلاں کی اولاد، میں فلاں کی اولاد، اتنے میں کچھ کے گاؤں کا شخص اٹھ کے سامنے آ جائے جس کو پتہ چلے کہ یہ تو پہلے ریڑھی لگاتا تھا یا یہ فلاں تھا. اور ریڑھی لگانا کوئی بری بات نہیں، صرف جو بندہ اپنے آپ کو بہت خاندانی رئیس ثابت کرے اور اس کو لگے کہ دولت ہی بڑی چیز ہے، تو اس کے لیے یہ بات سننا بھری محفل میں کہ اس کا باپ ریڑھی لگاتا تھا تو بڑی شرمندگی کا سبب ہوتا ہے نا. اس کو کوئی کہے کہ مجھے تیری اصل پتہ ہے تو اس کی ساری اکڑ بیٹھ جاتی ہے نا. یہاں بس بات کو سمجھنے کے لیے سمجھ لیجئے کہ اللہ تعالیٰ انسان کو یہ یقین دلاتے ہیں کہ تم سب ایک سے پیدا ہوئے ہو. دنیا میں آپ دیکھیے کہ بہت مختلف بنیادیں قائم کرنے کی کوشش کی گئی نسلی برتری کو ثابت کرنے کے لیے. کچھ نے یہ کہا کہ لوگوں کی شکل و صورت کی بنیاد پہ ان کو دیکھیں گے. ہٹلر کا نام سنا ہوگا، اس کے دور میں یہ قانون تھا کہ لوگوں کے جو فیچرز ہیں نا اس کی بنیاد پہ لوگوں کو کلاسیفائی کرو. جن کے فیچرز شارپ ہیں، اچھے نقوش ہیں، وہ اعلیٰ نسل سے ہیں، اور جن کے ذرا بھدے ہیں وہ پیچھے ہیں. مشرقوں میں دیکھ لیجئے تو ذات برادری کی بات ہے. آپ نے ہندو دھرم میں سنا ہوگا کہ برہمن اونچی ذات ہے کیونکہ وہ بھگوان کے سر سے پیدا ہوئے ہیں، اور شودر نیچی ذات ہے کیونکہ یہ بھگوان کے پاؤں سے پیدا ہوئے ہیں. لوگوں نے کہیں رنگ نسل کی بات کی، کہیں عربی اور اجمی کی بات کر دی. اللہ سبحانہ تعالیٰ نے ساری بنیادوں کو توڑ کے کہا کہ تم کو ایک نفس سے پیدا کیا، تم اسی کے ساتھ اپنے آپ کو جوڑو. اور ان اکرمکم عند اللہ یتقاکم، اب اگر کسی کو عزت چاہیے، بڑائی چاہیے تو تقوی اختیار کرے. جتنا تقوی آتا جائے گا اتنی اللہ کی رحمت سے تمہارے اندر عزت بڑھتی جائے گی، اور تمہارے دل میں بھی عزت، لوگوں کے دل میں بھی تمہاری عزت ہوگی، اور اللہ کی نظروں میں بھی تم بڑے ہو گے. پھر اس کے بعد اگلے نقطے پہ چلتے ہیں. فرمایا وہ بس منہما، اور پھیلائے. بس کا لفظ بات ساتھ ساتھ سے ہے، پھیلانے کے معنوں میں، ٹو اسپریڈ آؤٹ. کبھی آپ نے کسی کسان کو زمین پہ دانا پھکھیرتے ہوئے دیکھا ہوگا، میرے تو تصور میں ہی آتا ہے کہ مٹھی بھر کے تو یوں پھیلانا یوں. اب جب وہ ہاتھ سے دانے کی مٹھی نکل جاتی نا بیجوں کی، تو پتہ نہیں چلتا کہاں گری ہے. اس کیفیت کو بسہ کہتے ہیں. یعنی اولاد ایک گھر سے شروع ہوتی ہے، ماں باپ اور چار بچے. پھر اگلے 8 10 20 15 سالوں میں کیا ہوتا ہے، ایک पाकिस्तान में रह गया, एक नॉर्वे में आ गया, एक अमेरिका में चला गया, एक चाइना में चला गया, ये क्या हुआ? बस समिन हुआ। माँ बाप को भी नहीं पता होता वो कहाँ होंगे, कैसे होंगे। इसी से फिर बस्सी का लफ्ज़ है जो इंशाल्लाह सूरत यूसुफ़ में पढ़ेंगे। हज़रत याकूब अलैहिस्सलाम की दुआ थी कि इन्नमा अश्कू बस्सी व हुज़्नी इलल्लाह, बेशक मेरा शिकवा शिकायत और मेरे गम की शिकायत तो अल्लाह से है। तो वो बस्सी का लफ्ज़ वही है, वो गम जिसको आप छुपाना चाहें लेकिन वो फैलता ही जाए। कुछ गम ऐसे होते हैं ना जिसका असर चेहरे पे आ जाता है, तो यहाँ बस्सा के लफ्ज़ को समझ लीजिए कि फैला दिए, स्प्रेड आउट कर दिए। एक छत में कभी नहीं रहेंगे लोग। माँ बाप दुआ तो कर सकते हैं, ख्वाहिश तो कर सकते हैं, लेकिन इस पे अपने बच्चों को मजबूर नहीं कर सकते कि जिस छत के नीचे मैं रही हूँ अपनी सास के साथ पिछले 20 साल से, अब आपको भी यहीं रहना है। वो शौक़ से रहें, बड़ी अच्छी बात है, आप बन जाएं ऐसी कि वो आपको छोड़ना ही ना जाना चाहे, लेकिन अगर वो वहाँ से जाना चाहें तो ये कोई हद से बड़ी भी बात नहीं है। मिन हुमा, अब देखिए लफ्ज़ मिन हुमा आया है, अब दोनों के ज़रिए से पैदा किया, रिजालन कसीरन, बहुत सारे रिजाल, मर्द को, रजुल की जमा है रिजाल। देखिए रजुल कहते हैं मर्द को और रिजल किसको कहते हैं। एक लतीफ़ सी बात है, सिर्फ बात समझाने के लिए करूँगी, को बुरा ना माने और ना इससे कोई गलत मानी ले। रिजाल रा की जेर के नीचे होगा तो मर्द है, यानी रजुल, सॉरी रजुल, रा जीम पे पेश और वो, और रिजुल का लफ्ज़ होगा रा पे जेर कर दें तो जूते को कहते हैं, पाँव को कहते हैं। पढ़ेंगे आप रिजलाइन। हमारे यहाँ औरत को अमूमन जाहिलाना कल्चर में लोग क्या कहते हैं, औरत को कहते हैं ना पाँव की जूती। तो ना औरत पाँव की जूती है ना मर्द है, लेकिन सिर्फ एक ज़बर और जेर का फ़र्क मानी को बदल देता है। वह निसान और औरतें, निसा का लफ्ज़ जो है ये इमरा अतुन की जमा है, ये जमा मुकसर होती है जिसमें असल लफ्ज़ से बिल्कुल नहीं मिलती, यानी इसका कोई वाहिद अगर आप ढूंढने जाएंगे तो वो इमरा होगा। और यहाँ सूरत का नाम सूरत उन्निसा भी इसी सूरत के नाम पे है। यहाँ ये भी बता दूं कि सूरत निसा को निसाउल कुबरा भी कहते हैं, और सूरत तलाक जो 28वें पारे में आती है उसको निसाउ सुगरा कहते हैं, छोटी औरत और यहाँ बड़ी औरत, क्योंकि जैसे यहाँ औरतों के हकूक की बात है वैसे ही वहाँ भी औरतों ही की बात है। और सूरत निसा में अल्लाह की रहमत और उसके अदल का इजहार मिलता है। इससे भी देख लीजिए कि अल्लाह के नबी सल्लम के ऊपर जो सूरतें नाजिल होती थी उसमें से हर सूरत के अंदर अल्लाह ताला की कुछ ख़ास किस्म की सिफात का तذکرہ होता था। और हज़रत आयशा फरमाती हैं कि सूरत निसा अल्लाह के नबी पर उस वक्त नाजिल हुई जब मैं आपके पास थी, और आपकी रुख्सती जो थी वो हिजरत के 1 साल के बाद शवाल के महीने में हुई थी। फिर इसके बाद आप देखिए कि निसा का लफ्ज़ जो है निस्वा के सूरत में सूरत यूसुफ़ में भी आएगा, तो वहाँ भी देखेंगे, लेकिन इसको आम तौर पे आप लफ्ज़ निसा पे रखें क्योंकि इसको अगर आप उर्दू में कहेंगे तो औरत बन जाएगी। चलें औरत को भी देख लेते हैं। औरा से छुपी हुई चीज़, वो चीज़ जिसका जाहिर करना शर्म का सबब हो, ये जो प्राइवेट पार्ट्स होते हैं या छुपाए जाने के लायक जो चीज़ें होती हैं ना उसको हदीसों में औरा कहते हैं। तो औरत कौन है? पहले दौर में इसका एक बड़ा अच्छा तर्जुमा था उर्दू में, बड़ा मुश्किल था वैसे, मस्तूरात, ये जगह मस्तूरात के लिए, 70 से छुपी हुई चीज़ों के लिए। अब औरत मस्तूरा रही नहीं तो उसको वूमेन बना दिया। चले निसा का इंग्लिश तर्जमा भी कर लेते हैं। वूमेन का लफ्ज़ कहाँ से आ गया? ये वू जो है ना WO, असल में ये वो था, वो हलाकत वाली। वूमेन का लफ्ज़ जो है इंग्लिश में वो क्या है? मर्द को हलाक करने वाली हैं अब आप वुमेन हैं। क्रिश्चियनिटी का नज़रिया है कि हज़रत हव्वा ने दरख्त का फल खाने की रग़बत दिलाई थी, इस वजह से आदम जन्नत से निकाले गए, इस वजह से फिर वो औरत को वुमेन कहते हैं। लेकिन आज अल्हम्दुलिल्लाह जो लोग कहते हैं वो इस सोच से नहीं कहते, लेकिन सिर्फ ये मेन रूट है जिस जहाँ से ये लफ्ज़ शुरू हुआ। फिर फरमाया वत्तकुल्लाह, अल्लाह से डरो, ये क्या हुआ? लफ्ज़ या अय्युहन नास के बाद फिर इत्तकुल्ला था और यहाँ फिर वत्तकुल्ला है। ऐसे लग रहा है कि इत्तकुल्ला की दो ब्रैकेट्स हैं, पहले भी अल्लाह से डरने का हुक्म दिया, फिर करके कहा कौन सा अल्लाह? अल्लज़ी तसाअलूना बिही वल अरहाम, जिससे तुम एक सवाल करते हो एक दूसरे के मामले में, और कतई रहमी से भी डरो। یہاں دو دفعہ تقویٰ کی بات کر کے یہ بتا دیا کہ انسان انسانوں کے حقوق دے ہی نہیں سکتا جب تک اللہ کا ڈر پیدا نہ ہو، اور یہ معاملات کا تقویٰ ہے. اور یہ ہے وہ آیت جو اللہ کے نبی صلی اللہ علیہ وسلم خطبہ نکاح میں پڑھا کرتے تھے. آپ میں سے جن کے نکاح ہو چکے ہیں انہوں نے سنی تھی کبھی؟ ہمیں تو سکو ہوش نہیں ہوتی، ہم تو پارلر میں ہوتے ہیں یا گھبرا رہے ہوتے ہیں کہ کیا ہونے والا ہے آگے. کتنے لوگ ہیں جنہوں نے یہ خطبہ نکاح کا سنا ہوا ہے خود اپنے نکاح کا. اور ہمارے ہاں تو یہ رواج بھی ختم ہو گیا کہ یہ عورتوں کو سنایا جائے. عورتوں کے مقدر کے فیصلے ہو رہے ہوتے ہیں اور ان کو پتہ ہی نہیں ہوتا، وہ سونے چاندی سے خوش کر دی جاتی ہے، بہلائی جا رہی ہوتی ہیں. حالانکہ اس میں اتنا پیارا پیغام ہے، کیونکہ شادی کا موقع ایک انسان کی زندگی کا سب سے نازک موڑ ہوتا ہے، ٹرننگ پوائنٹ ہے. جو گاڑی چلاتے ہیں ان کو پتا ہے جب گاڑی ٹرن کی جاتی ہے نا، بہت ڈینجرس ہوتی ہے، گر بھی سکتی ہے، ٹکر بھی ہو سکتی ہے. ایک لین سے دوسری لین میں آنے والا مرحلہ، جیسے جانے والوں کے لیے تکلیف کا سبب ہوتا ہے، وہ اس طرح بلانے والوں کے حوصلوں کا امتحان بھی ہوتا ہے، اور خاص طور پہ بیٹا اگر اکھلوتا ہو. جو عورتیں بلا شرکت غیر اپنے بیٹے کی مالکہ بنی ہوتی ہیں، ان کو اس ملکیت میں ایک لڑکی اور ایک عورت کو برداشت کرنا بڑا مشکل لگ رہا ہوتا ہے. ماں باپ کی لاڈلی، پیاری، نازوں سے پلی ہوئی بچی ایک ایسے بے رحم ہاتھ میں بھی جا سکتی ہے جیسے کوئی پھول نازک سی ڈنڈی سے اتر کر کسی کے سخت ہاتھوں میں چلا جائے. اس لیے ایسے وقتوں میں ان آبگینوں کی اور ان نگینوں کی حفاظت وہی کرے گا جس کے دل میں تقویٰ ہوگا. اللہ کے نبی اس نازک موڑ پہ، کل شوہر بننے والا ہے وہ، اور شوہر کا باپ جو سسر بننے والا ہے، اور شوہر کی ماں جس کو ساس بننا ہے، ان سب کو ایک پیغام دے رہا ہے، اور جانے والی کو بھی بتا رہا ہے کہ تم سارے اتق اللہ، یہ ہے کامن گراؤنڈ جو تمہیں اس گھر کی خوشحالی میں مدد دے گا. یہ سبق دے کے جن بچیوں کو بھیجا جاتا ہے، الحمدللہ وہ گھر بگاڑتی نہیں ہیں، بناتی ہیں. اور جو مائیں یہ سبق پڑھ کے گھروں میں بیٹیوں کو لے کے آتی ہیں دوسروں کی، پھر وہ بیٹی اور بہو میں فرق نہیں کرتی. اور وہ ماں باپ جن کا کلیجہ کٹتا ہے بیٹیوں کی شادی کے موقع پہ، پھر وہ اللہ کا تقویٰ کا لفظ سن کے اس موقع پہ حدوں سے نہیں گزر جاتے کہ اب خوشی کا موقع ہے، جو مرضی کر لیں. صرف اس ایک لفظ پہ آپ ایک گھنٹہ بات کر سکتے ہیں. شادی کے موقع، خاندانی زندگی کے موقع پہ تقویٰ کا رول کیا ہے؟ آپ دیکھیے کہ چین ہے نا، زنجیر گلے میں پہنتے ہیں آپ یا کوئی بھی، بہت اسٹرانگ ہے، موٹی لیتے ہیں، ٹوٹے نہ، کچھ نہ ہو، اچھی چلے. لیکن وہ جگہ جہاں دو کڑیاں آپس میں مل رہی ہوتی ہیں نا، وہ بہت نازک ہوتی ہیں. جب بھی چین ٹوٹتی ہے نا، اس جگہ سے ٹوٹتی ہے جہاں ایک کڑی میں دوسری جاتی ہے. ایک گھر کا دوسرے گھر سے جوڑ ایسے ہی ہے جیسے یہ. اس موقع پہ جو بدمزگیاں پیدا ہو جاتی ہیں نا، وہ ساری زندگی کدورتیں پیدا کرنے کا سبب بن جاتی ہیں بعض اوقات، اور بعض اوقات رشتوں کے ٹوٹنے کا ذریعہ بن جاتی ہیں. تو کہا وہ شادی کا دن ہو، شادی سے ایک ہفتہ پہلے کے پروگرام فنکشنز ہوں، یا ولیمے کا دن ہو، اتق اللہ، اللہ سے ڈرنا. اگر شادیوں میں برکت چاہتے ہو، اگر اپنے بیٹیوں اور بیٹوں کے گھروں کو بسایا رہنا چاہتے ہو، تو نہ اس سے پہلے اللہ کو ناراض کرنا، نہ ان دنوں کرنا، نہ اس کے بعد کرنا. ہمارے ہاں کیا ہوتا ہے؟ کچھ کہنے کی ضرورت نہیں ہے. ماں باپ کی تو راتوں کی نیندیں اڑتی ہیں، جو نمازیں ضائع ہوتی ہیں اور جو دوسرے کام ہیں، مجھے کچھ کہنے کی اس وقت ضرورت نہیں، کیونکہ وہ بات جو خود ہی واضح ہو، اس کو دوسرے کو کہنے سے بھی کچھ زیادہ فرق نہیں پڑتا. ہم سب کے لیے یہاں ایک پیغام ہے، اگر آپ ابھی خود شادی شدہ نہیں ہیں، یہ بہترین موقع اس بات کی دعا مانگنے کا کہ اللہ جب ہماری زندگی میں یہ موقع آئے تو تیری رضا مندیوں کا آئے. دیکھیں، شادی کا دن سب سے اہم دن لگتا ہے، سب سے زیادہ سوچا جاتا ہے، تو شادی کا دن سوچا جاتا ہے. بچی پہلے جب کبھی لڑکیاں گڑیا سے کھیلتی تھی تو گڑیا گڈے کی شادی کرتی تھی، تھوڑی بڑی ہونے لگتی ہے لڑکی تو ماں باپ کو فکر لگ جاتا ہے، یہ بڑی ہو رہی ہے، بڑی ہو رہی ہے، اب اس کی شادی کرنی ہے. 12-13-14 سال کی عمر ہوئی یا اس کے آگے پیچھے، تو لڑکی کے دل میں خود ہی خیالات آنے شروع ہو جاتے ہیں، اب ایسی کشش شروع ہو جاتی ہے اور خیالات میں کوئی آتی ہیں باتیں. جب 17-18 سال میں آتی ہے تو ارد گرد معاشرے والوں کی نظروں میں آ جاتی ہیں، بھائی فلاں کے گھر میں کنواری بچی ہے، اس کا دیکھ لیتے ہیں، جہاں رشتے کی بات ہوگی، اچھا اس سے کر لو، اس سے کر لو. چلے 20-21 سال کی عمر ہوئی تو رشتہ ڈلا، منگنی شروع ہو گئی، پھر اس کے بعد انتظار ہے کہ شادی کب ہوگی. ماشاءاللہ 2-2 سال پہلے تیاریاں ہوتی ہیں. اور بعض لوگ میں حیران رہ گئی جب ایک دفعہ کسی نے شادی کی ڈیٹ شاید 9 ماہ بعد کی بھی ڈالی، भाई मैंने कहा ये क्या मसला हुआ, कह रही हॉल नहीं मिल रहा था जो करना है। अल्लाह खैर करे इस दौरान कितना कुछ होगा, कितनी शादियाँ कई कई बार आगे डिले होती हैं। वो जी फलां घर में फौतीदगी हो गई तो अब शादी 3 माह आगे है, अब क्या हुआ अब इस घर में फौतीदगी हो गई है। तो बहरहाल ये इतने मुश्किल मरहले नहीं होते। सबसे ज़्यादा नेमतें एक लड़की को मिलती हैं तो शादी के दिन मिलती हैं। क्या वो दिन मेरा अल्लाह की नाफरमानियों में गुजरेगा? मैं अल्लाह को नाराज़ कर दूंगी जब सारे मेरे लाड उठा रहे हैं, सर से पांव तक लड़की उस दिन नेमतों में होती है, और अगर उस दिन उसने अल्लाह के हुक्मों को तोड़ा तो उस शादी में बरकत कहाँ से आएगी? इसलिए फरमाए वत्तकुल्लाहल्लज़ी तसाअलूना बिही वल अरहाम, उस अल्लाह का नाम लेके तो एक दूसरे को मांगते हो। इशारा किस चीज़ की तरफ है? शौहर के निकाह को डालने या उसके कबूलियत की तरफ। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की रिवायत का खुलासा है, आपने फरमाया कि मर्दों औरतों के बारे में अल्लाह से डरते रहना, क्योंकि तुमने इनको अल्लाह के नाम से हलाल किया है। बड़े का नाम है, छोटे का नाम नहीं। इशारा है निकाह के मौके पे जो अल्लाह ताला के का तस्करा किया जाता है कि मैं फलां की शादी तुम्हारे से करता हूँ इतने हक महर के मुताबिक और अल्लाह और उसके रसूल के बताए हुए तरीके पे। देखा जाए तो कितनी नाजुक डोर है, ताल्लुक जुड़ जुड़ता है ना, वो अल्लाह के नाम पे जुड़ता है, और वही निभेगा जो अल्लाह के नाम पे रिश्ता होगा। लेने वाला भी दे रहा है तो अल्लाह की मोहब्बत में ले रहा है, देने वाला भी दे रहा है तो अल्लाह की मोहब्बत में दे रहा है, और जहाँ माल दौलत हुसन बिरादरी ये कुछ बुनियादें बनती हैं तो वो बुनियादें बाज़ दफ़ा बनने से पहले ही टूट जाती हैं। तो अल्लाह ताला ने यहाँ ये पैगाम दे के बता दिया कि खुशी का राज जो है वो क्या है, कि अल्लाह के तकवे के अंदर ज़िंदगी बसर करो। अल्लाह ताला ने इंसान को यहाँ एक खबर दे दी कि तुम दरख्तों पे नहीं उगे, तुम फूलों और पौधों की और फलों की तरह दरख्तों से नहीं तोड़े जा रहे। पॉसिबल था कि नहीं? आम दरख्तों पे लटकते हैं ना, इंसान भी लटक जाते। सुबह उठते तो बाहर ओस की तरह बरसे हुई चीज़ों की तरह वहाँ एक छोटा सा बच्चा पड़ा होता, लेकिन अल्लाह ने कहा वल अरहाम, मैं तुम्हें रहमों से लेके आता हूँ। अरहाम का लफ्ज़ रहम की जमा है, रहम कहते हैं यूट्रस को, रहामीम वो जगह जहाँ बच्चा परवान चढ़ता है। दुनिया में आने से पहले जो पहला हमारा कमरा था ना, प्राइवेट रूम था अपना ओन, वो माँ की पेट का रहम था। वहाँ आपका भाई आपको तंग नहीं कर सकता छोटा, वहाँ आपकी बहन तंग नहीं करती, लेकिन जो ट्विंस होते हैं वो वहाँ भी लड़ते ही होंगे। ऐसा होता है ना, कहाँ से अल्लाह ताला एक इतनी नाजुक सी जगह से एक कोठरी के अंदर से लेके आता है। कितना प्यार आता है माँ पे इस लफ्ज़ को सोच के। मैंने तो ये सोचा है तो मुझे तो मिल रहा है, दिल चाह रहा है मैं अपनी माँ के पेट को चूम लूँ। कितना प्यारा अल्लाह ताला ने यह सबक दिया कि देखो तुम रहमों की और रिश्तों की डोरियों में पिरोए हुए लोग हो, जो इस डोरी को बांध के रखेगा ना वो अल्लाह के रहम में होगा, और जिन मुआशरों ने इन डोरियों को काटा वहाँ क्या हुआ? कुत्ते बिल्लियों की तो बड़ी हिफाजत है, उनकी तो सेहत का भी फिक्र है और उनके खाने पीने के भी फिक्र है, लेकिन बाज़ दफ़ा खून के रिश्तों को पूछते भी नहीं। अल्लाह ताला ने इंसान को ये पैगाम दे दिया कि तुम खुश रहना चाहते हो ना तो खूनी रिश्तों को जोड़ो, उनके साथ कट के तुम भी मुरझा जाओगे, तुम्हारी खुशियाँ गम तुम्हारे सब कुछ, तुम्हारी खुशियाँ अधूरी हो जाएंगी और तुम्हारे गम भारी हो जाएंगे अगर तुम खून के रिश्तों को काट दोगे। तुम खाला फूफी चचा ताया इन मोहब्बतों में जुड़े हुए हो। वेस्ट ने आज रहम के जज्बात को कंसिडर नहीं किया, नतीजा क्या निकला कि आज ओल्ड होम्स की तादाद शायद डे केयर सेंटर्स के बराबर ही होगी, इल्ला ये कि कुछ पहले ही फौत हो जाए। और माँ बाप को अगर एक साल में एक दफ़ा आप आई लव यू मॉम का कार्ड दे देते हैं, मग दे देते हैं, उस पर कुछ लिख देते हैं तो समझते हैं कि काफ़ी हो गया। लेकिन इसके बरक्स कल ही मेरे इल्म में किसी ने इजाफा किया कि कुत्तों के रेस्टोरेंट भी हैं, वो खाना खाते हैं वहाँ जाके, उनके बार्बर शॉप्स भी हैं और बहुत कुछ है, कोई बुरी बात नहीं, कुत्ता भी अल्लाह की मखलूक है। लेकिन कभी आपने गौर किया, मैं जब सैर के लिए निकलती हूँ आजकल तो बहुत खुशी होती है सराउंडिंग को देख के, हर चीज़ देख के खुशी है, सफाई को देख कर, लेकिन एक हल्का सा बोझ मैं लेके आती हूँ दिल पे। तो मैंने जब अपने दिल को टटोला तो वो बोझ किस चीज़ का होता है, जब आते जाते कोई भी दिखता है ना, कोई वैसे तो इतने होते नहीं, हम जाती हैं ऐसी जगहों पर जहाँ लोग ना हो, लेकिन जो दिखता है कुत्ते के साथ होता है। या औरत है या मर्द, दो लोग मैंने, दो लोग बहुत कम दिखे, मैं कह सकती हूँ कि मैं गिन सकती हूँ कब मैंने कोई कपल देखा होगा, या कोई माँ बच्चा तो कभी देखा ही नहीं, लेकिन फील होता है कोई कपल है, वो बस 1 or 2%। 98% जो लोग हमारे रास्तों में से गुजरते हैं ना, वो अपने कुत्ते के साथ होते हैं। ठीक है, अल्लाह ताला, हम किसी पे तनकीद नहीं कर रहे, कहाँ हैं बूढ़े माँ बाप। आज जब रहम के रिश्ते टूटे ना, तो सोसाइटीज़ टूट गई। आप देखिए कि इंसान का जो ये हाथ है ना, इसको मैं किसी को टच करूंगी ना, ये देखिए इनको मैं हाथ दूंगी ना, ये जो मेरा टच है ना, मेरे हाथ से इनके अंदर कुछ जाएगा। आज साइंस ने इस चीज़ को प्रूव किया है कि ह्यूमन टच जो होता है ना, ये दूसरे के दिल में जज्बात पैदा करता है। और इस बात की आप तस्दीक करेंगे, किस बात से? बच्चा बिस्तर पे लेटा हुआ है, रो रहा है, रो रहा है, रो रहा है, जब आप उसको उठाते हैं तो क्या होता है? चुप क्यों करता है? ये इस टच की वजह से। इंसान को, बच्चे को नरम गद्दा नहीं चाहिए, उसको मैट्रेस नहीं चाहिए, उसको लम्स चाहिए। इसी तरह एक और चीज़ भी आपने देखी होगी कि बाज़ दफ़ा बुढ़ापे में लोग चिड़चिड़े क्यों हो जाते हैं, खुरदरे हो जाते हैं? क्योंकि हमने उनको टच करना छोड़ दिया। पहले दौर में लोग बूढ़ों को दबाते थे, खिदमत करते थे, उनका हाथ उठाते थे, अब हाथ की जगह माशाल्लाह अच्छी छड़ियाँ आ गई, पहले सीधी छड़ी थी, अब वो भी 2-3 टांगों वाली आ गई, यानी इंसानों के हाथ दूर हो गए। पहले बच्चे दबाते थे, अब मशीनें आ गईं, मसाजर होते हैं या कुछ और चीज़ें। अल्लाह ताला ने यहाँ हमें बता दिया कि अगर तुम हकीकत में खुश रहना चाहते हो ना, तो बूढ़ों के जिस्मों को टच किया करो, और उससे तुम्हें भी पता चलेगा। और मैं फिजिकली इस चीज़ को फील करती हूँ, कभी बड़े कमज़ोर बूढ़े को देखे ना, हड्डियाँ और उसके अंदर, समझे ऐसे ही लगता है कि हाथ लगाएं तो गोश्त नहीं है, बस खाल के नीचे कुछ हड्डियां हैं या वेन्स हैं, तो मैं सोचती हूँ कभी ये भी तो गुदला गुदला जिस्म हो गए ना। जब जवानी में हम दूसरों को कुछ नहीं समझ पाते, तो एक वक्त वो भी तो आना है जब ये हालात होंगे। अल्लाह ने इस मोड़ पे कहा कि वल अरहाम, रहमों के बारे में फिक्र करना, अपने माँ बाप, अपने सास ससुर, अपने बड़ों, अपने छोटों को टच करो। आज हर चीज़ देखिए ह्यूमन टच से अलग हो गई। बच्चे को भी अगर कोई उठाते हैं लोग, तो वो ग्लव्स पहन के उठाते हैं, खुद तो जैसे भी उठाएं, दूसरे के बच्चे को उठाने लगे ना, तो बाज़ लोग कहते हैं प्लीज़ आप ग्लव्स यूज़ करें, बच्चे को जर्म्स ना लगें। हमने इंसानों को नरम गद्दों में लगा दिया। आप बच्चों के बिस्तर ही देख लें कितनी किस्म के हैं। बाज़ तो मैंने अब ऐसे देखे, मुझे हैरत हुई जब मैंने फर्स्ट टाइम देखा, एक ऐसा फीडर था, अब आप मांगने ना लग जाएं प्लीज़ किसी से, लेकिन बच्चा अपने क्रेडल में लेटा हुआ है, फीडर है, और उसके दोनों तरफ पूरी यानी एक आर्च बनी हुई है। आप समझ लें कि जितना ऊंचा बच्चे का हाथ जा सकता है, तो वो उस आर्च के अंदर फीडर फिट कर दिया गया है। पहले तो माएँ चलो खुद पिलाती थी, माँ का लम्स लगता था कि नहीं? ये जो बच्चा माँ से दूध पीता है ना, ये असल में इसी टच से मोहब्बत आती है, जज्बात आते हैं। रोता बच्चा चुप क्यों कर जाता है? माँ के सीने से लग के उसको सुकून मिलता है, क्योंकि वो रहम को सुकून मिल रहा होता है। और इसके बरक्स जब आर्टिफिशियल चीज़ों में लगाए, माँ बिजी है, उसने वो फीडर सेट कर दिया, बच्चा वो, पहले लोग पिलोज में रख के बच्चे का फीडर लगा देते थे, अब वो ऐसा कर दिया कि वो खुद ब खुद हिलाता रहता है कि बच्चा दूध पी ले, कि हम ना टच करें। लेकिन अल्लाह कहता है जब तक तुम अरहाम का ख्याल नहीं रखोगे, तब तक तुम्हारी फैमिली ज़िंदगी अच्छी नहीं होगी। इंसानों की जगह मशीनों ने ले ली, आप बच्चे को 10 मशीनों में रख लें, उसको कतन खुशी नहीं होगी, उसको तो आप चाहिए, उसको तो वो झल्ली चाहिए जिसमें लिटा के माँ फिर भी हाथ से खुद ही हिलाती थी। हमने ज़िंदगियाँ इतनी मुश्किल कर ली, बच्चे का पैदा होना भी घर में खुशी से ज़्यादा गम का ज़रिया बन जाता है कि इसके लिए अभी वो नहीं है और ये नहीं है, मादा चीज़ों में खो गए, इसलिए फिर रिश्तों की मिठास ख़त्म हो गई। इसके नतीजे में उन्होंने भी ऐसी चीज़ें खरीद ली जिससे बूढ़ों को खुश कर दो, मशीनें लगा दो इनके सरों पे, नाचती फुदकती तस्वीरें देखते रहें और हमें याद ना करें। कहा कोई बात नहीं, इन्नल्लाह कान अलैकुम रकीबा, बेशक अल्लाह तुम पर निगरान है। रकीब, फ़ईल का वज़न, रा काफ बा, और रकीबा कहते हैं ग़ुलाम की गर्दन आज़ाद करना। तो रकीब वो शख्स होता है जिसकी नज़र गर्दन पे हो। गर्दन पे किसकी नज़र होती है? दुश्मन की। वो वहाँ से काटना चाहता है रग जहाँ से बंदा बचे ही ना। कसाई को देखिए, किसाई या बुचर जो होता है उसको देखें, वो जानवर को जब मारता है तो उसकी वो रग ढूंढ रहा होता है कि जिसको काटने से जान जाती है। ये तो सारी बातें लफ्ज़ को समझने की थी ना। तो अल्लाह तुम पे रकीब है, क्या मतलब है कि वो तुमसे गाफिल नहीं है, तुम किसके साथ क्या कर रहे हो तुम खुद ही देख लो, क्योंकि अल्लाह तुम्हें देख रहा है। بس دیکھیے کہ صلہ رحمی کی بات کر دی گئی اور اس کو کتنا پھیلا دیا گیا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، چند روایات آپ سے شیئر کروں گی تاکہ آپ اس بات کو سمجھیں کہ دنیا میں بڑا بننے کے لیے خون کے رشتوں کی قدر کرنی پڑتی ہے۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا، جس کو یہ بات پسند ہو کہ اس کے رزق میں کشادگی ہو اور اس کی عمر دراز ہو، ہیں یہ دو ویک پوائنٹس کے نہیں، لمبی عمر اور زیادہ مال، کیا کرے؟ تو اسے چاہیے کہ صلہ رحمی کرے۔ صلہ کہتے ہیں جوڑنے کو، وصل سے ہے، واسوات لام، اور رحمی رحم سے رشتوں کو جوڑنے کو کہتے ہیں۔ دو چیزیں مل گئیں نا، یہ تو دنیا کے فائدے ہیں نا، تو آخرت کا اجر تو اس سے بھی زیادہ ہے۔ اسی طرح عبداللہ بن سلام کہتے ہیں کہ جب نبی صلی اللہ علیہ وسلم مدینہ میں آئے تو میں نے آپ کی زبان مبارک سے جو سب سے پہلے کلمات سنے وہ کیا تھے؟ آپ فرما رہے تھے، یا ایھا الناس افشوا السلام واطعموا الطعام وصلوا الارحام وصلوا باللیل والناس نیام تدخلوا الجنۃ بسلام۔ لوگوں، ایک دوسرے کو کثرت سے سلام کیا کرو، اللہ کی رضا جوئی کے لیے لوگوں کو کھانا کھلایا کرو، صلہ رحمی کیا کرو، اور ایسے وقت میں نماز کی طرف سبقت کیا کرو جبکہ عام لوگ نیند کے مزے میں ہوں۔ یاد رکھو، ان کاموں پر عمل کر کے تم حفاظت اور سلامتی کے ساتھ بغیر کسی رکاوٹ کے جنت میں پہنچ جاؤ گے۔ دل چاہتا ہے؟ اور کتنی میلوڈی ہے نا اس روایت میں، افشوا السلام، اتموا الطعام، وصلوا الارحام، صلوا باللیل، یعنی ایسے لگتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم بھی جب بات کرتے تھے تو اس کے اندر بہت ہی خوبصورت طریقے سے اس کو لفظی حسن کے ساتھ کرتے تھے۔ اسی طرح صلہ رحمی کی اہمیت حضرت حضرت میمونہ کے ایک عمل سے ملتی ہے۔ نبی صلی اللہ علیہ وسلم کی بیوی تھی، کہتی ہیں کہ میری ایک لونڈی تھی، میں نے اس کو آزاد کر دیا۔ اللہ کے نبی کو پتہ چلا تو آپ نے فرمایا، اگر تم یہ اپنے ماموں کو دے دیتی تو زیادہ ثواب ہوتا۔ کیا، ایک تو لونڈی آزاد کرنے کا اور دوسرا صلہ رحمی کا، یعنی کہا نہ دیتی۔ اس سے پتہ چلتا ہے کہ عورت اپنے مال میں سے صدقہ خیرات کر سکتی ہے۔ پھر اسی طرح آپ نے فرمایا، کسی محتاج کی مدد کرنا صرف صدقہ ہے، اور اپنے کسی عزیز و اقارب کی مدد کرنا دو چیزوں پر مشتمل ہے، ایک صدقہ اور دوسرا صلہ رحمی، دگنا اجر ہونے لگتا ہے۔ اسی طرح چند وعیدے بھی ہیں رشتہ داریوں کو توڑنے پہ، اس کو قطع رحمی کہتے ہیں۔ آپ نے فرمایا، جو قرابت داروں کے حقوق کی رعایت نہیں کرتا وہ جنت میں نہیں جائے گا۔ لا يدخل الجنة قاطع رحم، یعنی رحم کو نہ ملانے والا، مشکات کی روایت ہے۔ اسی طرح ایک اور روایت بھی مشکات میں، اس قوم پر اللہ کی رحمت نہیں اترے گی جس میں کوئی قطع رحمی کرنے والا موجود ہو۔ اللہ اکبر، سبھی محروم ہو جاتے ہیں اس کے ایک عمل سے۔ دیکھیے کہ اتنی وعیدیں کر دی، لیکن دنیا میں مختلف کام جو ہیں نا، جیسے چوری ہے اس پہ حد ہے، شراب پہ حد ہے، لیکن صلہ رحمی پہ دنیا میں کوئی حد نہیں رکھی، کیونکہ ہر جرم جو ہے نا وہ دنیا کی عدالتوں میں نہیں تولا جاتا۔ ایسا فعل جس کی حق تلفی پر دنیا میں کوئی سزا نہیں رکھی کہ اللہ اتنا ناراض ہے اس قطع رحمی کرنے والے سے کہ اس کو دنیا میں پاک کرنا ہی نہیں چاہتا، وہ چاہتا ہے کہ یہ وہیں جا کے میرے سامنے آئیں گے اور میں ان کو پکڑوں گا۔ تو لہٰذا ہم سب کو رشتہ داریوں کے معاملے میں بہت زیادہ محتاط ہونے کی ضرورت ہے۔ تقویٰ والی زندگی جو ہوتی ہے نا، وہ صلہ رحمی پہ جا کے ختم ہوتی ہے۔ تقویٰ اس کا نام نہیں ہے کہ آپ جینا دھوبر کر دیں، اور اس پہ انشاءاللہ بات آگے ہوتی بھی رہے گی، لیکن صلہ رحمی، آپ پھر سوال ذہنوں میں کچھ اٹھ سکتے ہیں، میں چاہ رہی ہوں کہ آپ کا ساتھ ہی جواب ہی دے دوں، بجائے اس کے کہ آپ سوچیں اچھا پھر صلہ رحمی تو یہ ہے کہ مثلا آپ رشتہ داریوں کو خوش کرتے رہے، نمازیں چھوڑ دیں، یہ کوئی صلہ رحمی نہیں ہے۔ آپ قرآن پڑھنے آتی ہیں، گھر والے کہتے ہیں مت پڑھو، ماں باپ منع کرتے ہیں، کیا کریں پھر، کیا اس میں کیا حق ہے؟ تو دیکھیے، آپ قرآن پڑھ رہی ہیں نا، تو صلہ رحمی کا بہترین حق ادا کر رہی ہیں۔ آپ کے ماں باپ کو خود نہیں پتا کہ آپ ان کے لیے کیا صدقہ جاریہ بن رہی ہیں، صرف کمیونیکیشن کی بات ہے۔ آپ ان کو بتائیں، ممی آپ کو کتنا ثواب ہو رہا ہے، اماں آپ کو پتا ہے میں کیا کر رہی ہوں، یہ آپ کو فائدہ ہو رہا ہے، مجھے تو آپ پہ رشک آتا ہے۔ جب کوئی بچہ نیکی کا کام کرتا ہے نا، تو وہ اپنے ماں باپ کے لیے بڑی زیادہ نیکی کرتا ہے۔ اور خلاصہ کر دیں کہ صلہ رحمی کا مطلب کیا ہے، ہر روز دعوت پکانا، دعوتیں ہیں، وہ بلائیں، آپ بلائیں، گفٹ دے رہے ہیں، جا رہے ہیں، یہ تو دنیا داری ہیں۔ اسلام جس کو صلہ رحمی کہتا ہے نا، تو وہ کیا ہے کہ آپ خیر پہ ایک دوسرے کے مددگار ہوں، شر پہ کسی کے مددگار نہ ہوں۔ اور وہ دین جس کو آپ اپنے لیے اختیار کرتے ہیں، پسند کرتے ہیں، وہی آپ دوسروں کے لیے بھی پسند کریں. میری نظر میں تو بہترین صلہ رحمی یہ ہے کہ اپنے رشتہ داروں کو جہنم کی آگ سے بچانے کی نیت کر لیں. کو انفسکم و اہلیکم نارا, آگ سے خود کو بچانا ہے اور دوسروں کو. اس وقت میں اور آپ اپنے آپ کو بچانے کی کوشش کر رہے ہیں قرآن پاک سے اللہ کی مرضی کو معلوم کر کے, پھر اس پہ عمل کرتے جائیں گے. انشاءاللہ نیکسٹ سٹیپ یہی ہوگا کہ جو دین ہمارے تک پہنچا ہے اسی دین کو پھر اپنے رشتہ داروں اور گھر والوں تک بھی لے جائیں. یہاں لفظ کان علیکم رقیبا کو ذہن میں رکھتے ہوئے اس آیت کی تلاوت سنتے ہیں اور اللہ تعالیٰ کی اس صفت کو محسوس کیجئے گا. گردن نہیں ہلا سکتی میں اس سے ادھر ادھر کر کے اپنے آپ کو, تو پھر سارے دنیا کے جو باقی طوق ہیں نا اور جو بوجھ ہیں ان سے انسان اپنے آپ کو آزاد محسوس کرے گا. چلیے تلاوت سنتے ہیں.
بسم اللہ الرحمن الرحیم.
يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا.